وما أبرئ نفسي إن النفس لأمارة بالسوء إلا ما رحم ربي إن ربي غفور رحيم وقال الملك ائتوني به أستخلصه لنفسي فلما كلمه قال إنك اليوم لدينا مكين أمين قال اجعلني على خزائن الأرض إني حفيظ عليم وكذلك مكنا ليوسف في الأرض يتبوأ منها حيث يشاء نصيب برحمتنا من نشاء ولا نضيع أجر المحسنين ولأجر الآخرة خير للذين آمنوا وكانوا يتقون
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سورة یوسف آیت نمبر 53 13ویں پارے کے آغاز کی آیت ہے اللہ سبحانہ تعالیٰ فرماتے ہیں اعوذ باللہ من الشیطان الرجیم وما ابرئ نفسی ان النفس لامارۃ بالسوء الا ما رحم ربی ان ربی غفور رحیم میں کچھ اپنے نفس کی برات نہیں کر رہا نفس تو بدی پر اکساتا ہی ہے الا یہ کہ کسی پر میرے رب کی رحمت ہو بے شک میرا رب بڑا غفور الرحیم ہے یہ جملہ پیچھے سے متعلق ہے ہم نے آیت 52 پہ دیکھا تھا کہ جب حضرت یوسف علیہ السلام کی بے گناہی ثابت ہوئی اور سارے لوگوں کے سامنے ان کی بے گناہی کا اظہار کر دیا گیا تو انہوں نے اس بات پہ شکر کا اظہار کیا کہ میں نے یہ سب کچھ اس لیے کھلوایا یہ معاملہ یہ کیس دوبارہ اس لیے کھلوایا کہ کہیں میرے اوپر کل یہ الزام نہ آ جائے کہ میں نے اپنے مالک کے گھر میں خیانت کی ہے اب اس کے بعد جو آج کا جملہ ہے وہ کیا ہے کہ وما ابرئ اور میں بے گناہ نہیں سمجھتا ابرئ کا لفظ وہی ہے جس سے لفظ برات ہے ہمارے یہاں ایک لفظ بغیر سوچے سمجھے بولا جاتا ہے شب برات بولنے والے بھی برات کہتے ہیں حالانکہ وہ اگر واقعی وہ لفظ صحیح ہے بھی عربی کا وہ لفظ ہے نہیں ویسے تو وہ برات ہے حمزہ کے ساتھ اور سورۃ توبہ کا پہلا لفظ برات من اللہ ٹھیک ہے بیزاری کو کہتے ہیں برا یبرو یعنی کسی چیز سے بیزار ہونا وما ابرئ میں اپنے نفس کو بے نیاز نہیں سمجھتا مراد یہ ہے کہ میں خود کو کوئی پاک باز نہیں سمجھتا کوئی میں اتنا اوور کانفیڈنٹ نہیں ہوں کہ بس میں اب روحانیت کے اور تصوف کے ایسے معیار پہ پہنچ چکا ہوں کہ اب مجھے کوئی گناہ کوئی نقصان نہیں دے گا یا شیطان اب میرے سے بالکل مایوس ہو گیا کیونکہ ان نفس لامارۃ بالسوئی بے شک نفس جو ہے وہ تو بہت زیادہ حکم دینے والا ہے برائی کا کون بچتا ہے نفس کی شرارتوں سے اور اس کی خرابیوں سے الا ما رحم ربی مگر جس پر میرا رب رحم کرے کیوں کرے رب رب کے رحم کی دلیل کیا ہے ان ربی غفور الرحیم بے شک میرا رب بہت بخشنے والا مہربان ہے اس ایک جملے کے اندر ہم سب کی کہانی چھپی ہوئی ہے اگر واقعی آج ہم اس کی روشنی میں تھوڑا سا اپنے آپ کو پہچان لیں تو آج بہت سارے سوالوں کا جواب ملے گا شاید کچھ سوال آپ کے ذہنوں میں ہوں مثلا میں پوری کوشش کے باوجود فجر پہ کیوں نہیں اٹھ پاتی اتنا دل چاہنے کے باوجود میں بھاگ بھاگ کے نیکیاں کیوں نہیں کر پاتی ہر گناہ کے بعد جو دل میں بوجھ آتا ہے اس کے بعد توبہ کرتی ہوں پھر رک کیوں نہیں پاتی ہیں ایسے کچھ سوال آپ کے میرے پاس تو 1001 سوال ہوں گے اپنے لیے انسان جتنا خود سے لڑتا ہے اتنا کسی سے نہیں لڑتا تو آئیے تھوڑا سا ہم بات کریں گے اپنے بارے میں کہ نفس کیا ہوتا ہے یہاں پہلے اس جملے کی اصل سمجھ لیجئے کہ حضرت یوسف علیہ السلام اپنی تعریف نہیں چاہتے تھے لیکن اپنی بے گناہی ثابت کرنا چاہتے تھے کیونکہ جب کوئی انسان اپنے آپ کو خود ریسپیکٹ فل نہیں سمجھتا تو دوسرے بھی اس کی عزت نہیں کریں گے کبھی بھی آپ نے کسی سے عزت کروانی ہے نا تو پہلے خود اپنی عزت کیجیے معروف جملہ کہتے ہیں کہ کسی کو قتل کرنے سے پہلے قاتل خود مرتا تبھی تو اس کی انسانیت کی موت ہوتی ہے، تبھی تو کسی کو مرتا ہے نا. بالکل اسی طرح ہم سب انسان جو ہیں وہ اندر سے اچھا بننا چاہتے ہیں، ہمارے اندر ایک ارج ہے، تڑپ لے کر پیدا ہوئے ہیں. آدم علیہ السلام کے صورت میں ہمیں وہ جنت جو دکھائی گئی تھی، اس کے ساتھ ہی آدم کی نسلوں جس میں ہم سب موجود ہیں، یہ بات ڈال دی گئی تھی دل میں کہ تم نے اسی جنت کو پانا ہے اور اسی رب کے سامنے جھکنا ہے جس کو تم نے اس وقت اس انداز سے دیکھا ہے. لیکن دنیا میں آنے کے بعد کیا وجہ ہے کہ انسان اپنے اوپر قابو نہیں پاتا؟ اس کی وجہ یہ ہے کہ انسان کے نفس کے اندر کچھ فورسز ہیں. اس وقت اگر میں اپنے آپ کو اور آپ اپنے آپ کو، بلکہ اس کا اپوزٹ ہی کہنا چاہیے، آپ مجھے اور میں آپ کو دیکھوں، تو ہم سب اپنے آپ کو کیا کہتے ہیں؟ میں. آپ بولتے ہیں نا میں، میرا گھر، میری کتاب، میرا کمپیوٹر، میرا مائک. یہ میں کیا ہے؟ یہ نفس ہے. یعنی میں، ہم دو چیزوں سے مل کے بنے ہیں. ایک ہے ہمارا جسم جو اس وقت ہم سب کو دوسرے کا دکھ رہا ہے، کسی حد تک کہاں تک ہم ایک دوسرے کو پہچان سکتے ہیں، یہ ہے ہمارا جسم. یہ بنا ہے نطفے سے، آدم علیہ السلام کو مٹی سے بنایا، پھر اس کے بعد آدم کی اولاد جو ہم سب ہیں، ہم اسی مٹی کے اثر سے پیدا ہونے والی غذا کھاتے ہیں، اور اسی غذا کی وجہ سے جسم میں وہ مادہ بنتا ہے جو بعد میں بچے کی تخلیق کا ذریعہ بنتا ہے. نفس کہتے ہیں انسان کو، اور انسان ہے دو چیزوں کا مجموعہ، جسم اور روح. جسم کیا ہے؟ جسم یہ جو میرا آپ کا جسم، ٹھیک ہے، یہ کہاں سے پلتا سنورتا ہے؟ مٹی سے آنے والی چیزوں سے، فصل، کھانا پینا، جو بھی چیز آج ہم کھاتے ہیں نا، آپ دیکھ لیجیے نا، کسی نہ کسی طرح سے اس کا سلسلہ جو ہے مٹی سے جڑتا ہے. ایک چیز تو براہ راست ہے نا، سبزی، پھل، لیکن آپ کہتے ہیں ہم تو گوشت کھاتے ہیں، وہ مٹی سے نہیں آتا. نہیں، گوشت کہاں سے آتا ہے؟ بکری سے آتا ہے. بکری کیا کھاتی ہے؟ چارہ کھاتی ہے. چارہ کہاں سے آتا ہے؟ مٹی سے آتا ہے. ڈائریکٹ اور انڈائریکٹ ہم جو کھاتے ہیں، آپ چاکلیٹ کیوں نہ کھا لیں، پیپسی کیوں نہ پی لیں، جو فیمس فوڈز لوگ کھاتے ہیں، ہر ایک کا پیچھے جو اصل سورس ہے وہ مٹی ہے. ٹھیک ہے، اب مٹی سے بنا انسان کا جسم، جب مٹی سے انسان بنتا ہے تو اس کے اندر اس مٹی کی محبت آ جاتی ہے. اس کو انگلش میں ہم کہتے ہیں میٹیریلزم، اور اردو میں کہہ لیجئے تو مادہ پرستی. جتنا ہم اس جسم کو پالیں گے، اس کے جسمانی تقاضے پورے کریں گے، جتنا کھانے پینے، پہننے اوڑھنے، پہننے اوڑھنے کی بات کی ہے تو اس کو بھی دیکھیے، وہ مٹی سے آتا ہے کہ نہیں؟ کاٹن کہاں سے آتی ہے؟ مٹی سے آتی ہے. ریشم کہاں سے آتا ہے؟ ریشم کے کیڑے سے. وہ کہاں پلتا ہے؟ درخت پہ. درخت مٹی سے اگتا ہے. پھر اس طرح آپ دیکھیے، آج سنتھیٹک کپڑوں کا رواج ہے، فائبر کہہ لیجئے، یا جیسے پولیسٹر ہے، شفون ہے، ہم جو کچھ بھی پہنتے ہیں آپ دیکھیں گے پیچھے کہیں نہ کہیں اس کا سورس مٹی کے ساتھ ہے. اب ہوتا کیا کہ جب ہم جسمانی چیزوں میں بہت کھوئے رہتے ہیں، کھانے پینے، ڈرنک، بی میری لائف از جسٹ فن، فلیئر، فلیکس، دس، کیا کھائیں گے آج، کیا پکے گا، تو نتیجہ کیا ہوتا ہے کہ ہمارا جسم موٹا ہو جاتا ہے. ہم دیکھتے ہیں نا کہ وہ بچے جو اچھے گھروں میں پلتے ہیں، ہر بات ان کی مانی جاتی ہے، وہ بہت جلدی موٹے ہو جاتے ہیں. اور کچھ اتنے غریب ہوتے ہیں بےچارے، مفلس، کے ان کو دو وقت کی کھانا نہیں ملتا، ان کے جسم میں کتنی ڈیفیشنسیز ہوتی ہیں، کتنی کمیاں ہوتی ہیں. چلے، اس کو تو ہم سب سمجھتے ہیں، اس پہ تو بات کرنے کی ضرورت نہیں. چلتے ہیں دوسری چیز، انسان کی جو دوسری چیز ہے نا، وہ روح ہے، اسپرچل پاور، اسپرچویلٹی، اسپرٹ، روح. یہ ہمیں نہیں دکھتی. اس وقت مجھے آپ کی روح نہیں دکھ رہی، آپ کو میری نہیں دکھ رہی، لیکن جب میں یہ کہتی ہوں نا میں، میرا دل، میں، تو اصل میں وہ یہ میرا جسم نہیں ہوتا، وہ میری روح ہوتی ہے. اللہ سبحانہ تعالیٰ نے روح کو اس جسم کے اندر چھپا دیا. آپ سمجھ رہے ہیں، اس جسم کے اندر ایک گوشت کا لوتھڑا ہے جس کو کہتے ہیں قلب، دل. اس دل کے اندر ہوتی ہے روح. اسی لیے آپ نے دیکھا ہوگا جب تک ہارٹ بیٹ چلتی رہتی ہے انسان زندہ ہے. سارا جسم بھی شل ہو جائے نا تو آپ دفن نہیں کرنے جائیں گے، جب ہارٹ بیٹ رکتی ہے نا تو اس وقت انسان کو دفن کیا جاتا ہے. تو روح دل کے اندر رہتی ہے. یہاں تک سمجھتے جائیں، میں نے اس کا ایک نا بڑا اچھا سانچا سا بنایا ہوا اپنے ذہن میں کہ نفس کیا ہے، انسان، انسان کیا ہے، ایک طرف جسم لکھ لے، ایک طرف روح لکھ لے. جسم وہ ہے جو ہم سب پال رہے ہیں، روح کیا ہے؟ جو اصل ایسنس ہے، ایسنس آف لائف. وہ کہاں رہتی ہے؟ ہمارے دل میں رہتی ہے. ہمارے دلوں کے اندر اللہ نے ہماری روح رکھی ہے نا، اس جسم کی زندگی اس روح کے جسم میں ہونے تک ہے. جس دن روح نکلتی ہے پورا جسم پاس ہوتا ہے. آپ کبھی سوچئے جو مرتا ہے کیا اس کی آنکھیں غائب ہو جاتی ہیں، کان غائب ہو جاتے ہیں، سب کچھ ہوتا ہے لیکن کام نہیں کرتی. یہ ایسی ہے جیسے، یہ دیکھیے میں بول رہی ہوں تو میری آواز آ رہی ہے نا، تو ابھی دیکھیے گا، اب میری آواز نہیں آئے گی، دور والوں کو تو نہیں آئے گی نا، کیونکہ یہ مائک جسم ہے، इसके अंदर बहने वाली बरकी रॉ इलेक्ट्रिक सिटी जो चल रही है ये रूह है। अब होता क्या है कि जब रूह हमारे जिस्म से निकलती है ना तो असल में अल्लाह को वही मतलूब है। अल्लाह ने रूह डाली थी अपनी तरफ से, वनफख्तु फीहि मिन रूही, आदम का पुतला मिट्टी से बना के उसमें अल्लाह ने अपनी तरफ से इज्जत दी हमें। कैसे डाली हम इस पे बात नहीं करते, लेकिन एक इज्जत दे दी कि अल्लाह ने हमारे अंदर अच्छी रूहें डाली। हम इस दुनिया में जब आते हैं ना तो हमारी रूह अपनी असल के एतबार से दो चीजों को सामने रखती है। नंबर एक, वो जन्नत में जाना चाहती है, और दूसरी वो अपने रब को राजी करना चाहती है। इसकी मजीद सुनना चाहते एक लेक्चर है जिसमें मैंने पूरी 8-10 चीजें आदम और इबलीस के किस्से में से बताई थी कि पहले दिन से ही आदम के जरिए अल्लाह ने हम सबके दिलों में ये तड़प डाल दी, जैसे मसलन गुनाह हो जाए तो शर्मिंदा होना और इस तरह की बातें। वो आप सुनना चाहें तो बाद में सुन ले, लेकिन अभी हम बात थोड़ी सी कम करेंगे इसलिए कि हमारे पास आगे गोल बहुत बड़ा है। अब होता क्या है कि जो हमारा जिस्म है वो रूह के ताबे होना चाहिए, ये भी लिख ले। दो चीजें है ना, दोनों दिल में है और दिल में लड़ाई लगी हुई हर वक्त। जिस्म कहता है मेरी सुनो खाओ, रूह कहती है नहीं रोजा रखो। जिस्म कहता है सो जाओ मुझे सोना है, रूह कहती है सलात खैरु मिनन नौम। फजर पे लड़ाई शुरू हो जाती है, उठते ही लड़ाई शुरू हो जाती है दोनों की। वो कहता है अल्लाह के रास्ते में खर्च करो, वो कहता है नहीं अभी अपने रास्ते में खर्च करो। वो कहता है देखो फलां जगह गरीब का घर है उसको बना दो, वो कहता है नहीं सुनार भी तो गरीबी हो जाएगा अगर मैं जेवर नहीं खरीदूंगी मैं उसको दूंगी। हर वक्त जंग लगी हुई है हमारे ऊपर, इतने हमले अंदर हो रहे हैं कि अगर हमें यकीन आ जाए ना तो ये बाहर के हमलों की हमें बिल्कुल फिक्र ना रहे कि कौन सा मुल्क किस पे हमला कर रहा है। अच्छा अब होता क्या कि जिस्म के अंदर हमारे कुछ फोर्सेस चल रही हैं, जंग कशमकश कशमकश। इसको इस्लाम ने 3 हालतों में डिवाइड किया। एक अगर आप में से किसी ने फ्राइड की साइकोलॉजी पढ़ी है, बहुत मारूफ शख्स है नॉन मुस्लिम, फ्राइड उसका नाम है, उसने ह्यूमन साइकोलॉजी जो बयान की है ना बिल्कुल आप कह लें कि सिंकनाइज हो गई है कुरान के इस मैसेज के साथ। ठीक है उसकी लिमिट्स और हैं, वो सिराते मुस्तकीम से हटके जीने को कहता है, लेकिन हमारा इस्लाम हमें क्या बताता है कि इंसान के जिस्म के अंदर 3 किस्म की फोर्सेज है। इसको समझ लेंगे, पहली फोर्स क्या है, नफ्स अम्मारा। ये है हमारे सबक में लिखा हुआ कि इन नफ्स लअम्मारा तुम बिसुई। ठीक है नफ्स तो हम समझ गए, अम्मारा को देखिए किसी का नाम भी हो सकता है, बहुत ही ज्यादा डोमिनेंट पर्सनैलिटी होगी उनकी। आमिर से अम्मारा और आमिर अम्मारा, अम्मारा कहते हैं बहुत हुक्म देने वाली औरत को, क्योंकि नफ्स मोनस होता है इसलिए अम्मारा आ गया। तो नफ्स अम्मारा कहते हैं बहुत ज्यादा हुक्म देने वाले को। कौन से इंसान के वजूद का वो हिस्सा जो हैवानी ख्वाहिशात पर उकसाए, ईट ड्रिंक बी मैरी, रोटी कपड़ा और मकान, खाओ पियो मौज मस्ती। ये है पहली फोर्स जो हमारी रूह पे हमला करती है हर वक्त, वो हमें यही पट्टी पढ़ाता है तुम्हें भी तो जीना है ना, देखो ना फिर ये तो करो, फिर लोग क्या कहेंगे, फिर ये क्या होगा, फिर बच्चों का मुस्तकबिल, फिर उनके रिश्ते नहीं होंगे अगर दीन पे चल पड़े, ये नहीं होगा। यानी नफ्से अम्मारा हर वक्त हमें बुराई का हुक्म देता है। कच्चा पक्का समझ ले, आगे जाके और भी समझ आएगी। ठीक है हर बुरे काम जिसका जाहिर हमें लगता है बहुत फायदा होगा लेकिन बहुत एंड पे उसका रिजल्ट खराब है, ये हमें हुक्म देता है। ये है एक हालत हमारे नफ्स की। एक दूसरी कैफियत है जिसको अल्लाह सुभान व तआला ने सूरत अल क़यामा में बयान किया,
वला उक्सिमु बिन्नफ्सिल लवामा,
नहीं नहीं मैं कसम खाता हूँ नफ्स लवामा की। तो दूसरी कैफियत हमारे नफ्स की है नफ्स लवामा। लफ्जों में देखिए तो नफ्स लवामा बहुत लान तान करता है। अपनी याद दहानी के लिए लिख ले कि इसी को हमारी जुबान में जमीर कहते हैं। इसका तो जमीर मर गया, इसके तो जमीर की मौत हो गई, इसके अंदर ये है वो, सुना हुआ ना बातें, ये सारी कैफियत इसके अंदर आ जाती है नफ्स लवामा में। लेकिन अगर हम अपनी जात से देखें तो नफ्स लवामा क्या है, इंसानी वजूद का वो हिस्सा जो बुरा काम करने पर उसे मलामत करे। होता है एक डक बुरे काम के बाद खाम खगीबत की, क्या फायदा था, क्या हुआ, कितना कुछ सोली और सर में दर्द शुरू हो गया, देखो आज फिर फजर निकल गई। ये जो कैफियत है ना ये नफ्स लवामा की कैफियत है। ठीक है ये इंसान को टोकता है। कोई दो औरतें लड़ाई कर रही हैं ना उनको जहन में ले आए, देवरानी जरानी कर लेते हैं, नन भाभी कर लेते हैं, खूबसूरत रिश्ते हैं लड़ाई के नाते से, सास बहू नहीं करते वो बराबर का नहीं होता, उसमें जवाब नहीं दिए जाते, ठीक है। आप सोचिए कि अब एक देवरानी है और एक जठानी है, एक क्या कह रही है कि तुम ये काम कर लो, कुछ नहीं होता ना, मैंने कहा जो कर लो कर लो, आप करते हैं, जू ही सास ने आके देखा ये क्या हुआ, तो फौरन दूसरी मलामत शुरू हो जाएगी, मैंने अम्मी जी इसको कहा था ये ना करो, इसने कहा वो, फिर उसके बाद जो होता है वो मुझे कहने की जरूरत नहीं है, ठीक है। ये इस हर वक्त हमारे अंदर हो रहा है, आम हालात में जितना तकवा कम होता है ना, उतना नफ्से लवामा जो है गुनाह करने के बाद बोलता है, ये भी लिख ले, बाद में बोलता है गुनाह कर करा ले, फिर कहता है नहीं देखना था। तकवा बढ़ाते जाएंगे ना तो ये गुनाह से पहले बोलेगा, खबरदार। हजरत यूसुफ को पहले बुला लिया था ना, कहला मुझे नहीं चाहिए इन औरतों के मकर, मुझे इनसे अलग कर दे, ठीक है। ये दूसरी कैफियत है नफ्स की कि जो गुनाह करने के बाद इंसान को रखती है। इसके बाद आप देखिए एक तीसरी चीज है, तीसरी हालत है जो मतलूब है। आप कह लें कि नफ्से अम्मारा और नफ्से लवामा ये तो हर वक्त साथ साथ चल रहे हैं, ये तो हमारे साथ साथ लगे हैं, लेकिन जो हमारी मंजिल है ना, जो हमारा गोल होना चाहिए वो क्या है? سورت الفجر کی آخری آیت ہے۔ نفس مطمئنہ وہ چیز ہے جو مطلوب ہے نبیوں کا، نفس نفس مطمئنہ بن چکا ہوتا ہے، نبی صلی اللہ علیہ وسلم کا وجود نفس مطمئنہ بن چکا تھا، اور آج بھی صالحین کا، نیک لوگوں کا، ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکۃ لا تخافوا ولا تحزنوا۔ جتنا کوئی بندہ نفس امارہ پہ غلبہ پالے اور نفس لوامہ کو سٹرونگ کر لے، بالآخر موت تک اس کی کیفیت کیا ہو جاتی ہے کہ وہ ایسا وجود بن چکا ہوتا ہے جو نیکیاں کر چکا، جو اپنے وقت کا بہترین استعمال کر چکا، جس نے اپنی زندگی کی ایک ایک نعمت کو اللہ کے رستے میں کھپا دیا، اللہ کے حکموں پہ کیا، ایاک نعبد و ایاک نستعین کی زندگی بسر کی، جس کی زندگی کا موٹو یہ تھا کہ اس قال له ربه اسلم قال اسلمت لرب العالمین، یعنی ساری زندگی سبمٹ، دن میں 5 بار نمازوں کی صورت میں ویریفائی کرتا تھا کہ اللہ تعالیٰ ایم سٹل مسلم، اللہ جی میں مسلم ہوں، روزے رکھ کے کہتا تھا اور ریکنفرم کرتا ہوں اپنے اسلام کو، پھر حج کرتا تھا۔ ایسے شخص کی جب موت آتی ہے تو پھر وہ جس کیفیت میں ہوتا ہے اس کو نفس مطمئنہ کہتے ہیں، اور میں اپنے لیے بھی اور آپ کے لیے بھی دعا کرتی ہوں کہ اللہ تعالیٰ ہم سب کو نفس مطمئنہ بنا دے۔ اچھا بات سوچتے ہیں یہ ہوگا آخری دن، ہم کسی بازار میں گھومے ہوں گے اور وہاں ایک دم فرشتہ آ جائے گا اور آ کے کہہ دے گا چلو جی تمہیں اللہ تعالیٰ سلامتی کے ساتھ موت کی دعوت دیتا ہے، ایسا نہیں ہوتا۔ اسی نفس مطمئنہ کی کیفیت کو ہمارے ہاں کہتے ہیں کہ دعا کرو مرتے وقت کلمہ نصیب ہو جائے، لا الہ الا اللہ۔ تو یاد رکھیے یہ جملہ بڑا بڑا کر کے لکھیے گا کہ کلمے کی موت اس کو آتی ہے جس کی زندگی کلمے کے تقاضے نبھانے میں جائے گی، ایمان کی موت اس کی ہے جس کی زندگی اسلام والی ہے۔ یہ کوئی اچانک فیصلہ نہیں ہوتا کہ آپ شاپنگ مال میں شاپنگ کر رہے تھے اور پیچھے آپ کے لائنیں لگی ہوئی تھی، لوگ آپ کے فین بنے ہوئے تھے اور ایک دم فرشتہ آ کے کہہ دے آ جاؤ اللہ نے تمہیں چن لیا۔ آپ سورہ آل عمران میں پڑھ لیجئے کہ اللہ نے فرشتے کو مریم کے پاس بھیجا ہے، مریم اللہ نے تجھے چنا، کب چنا تھا؟ جب وہ عبادت کر رہی تھی حجرے میں، فل محراب، بازاروں میں شاپنگ نہیں کر رہی تھی کہ آؤ تمہیں چن لو۔ چنتے جانے کا خواہش تو ہمیں بہت آتی ہے، لیکن اصل جو رکاوٹ ہے نا بیچ میں وہ ہے نفس امارہ۔ اب آپ کو یہ 2-3 چیزیں سمجھ میں آئی ہوں گی انشاءاللہ۔ نبی صلی اللہ علیہ وسلم کی ایک بڑی پیاری روایت ہے، اس کا خلاصہ کیا ہے؟ ایک دفعہ آپ نے اپنے صحابہ سے پوچھا، اے ساتھیو تم کسی ایسے دوست کے بارے میں کیا کہو گے کہ جتنی تم اس کی عزت کرو، اکرام کرو، اس کو کھلاؤ پہناؤ، اس کو کپڑے پہناؤ، وہ اتنی تمہاری ناقدری کرے؟ صحابہ نے کہا کہ وہ تو بہت ہی برا مہمان ہے۔ آپ سوچئے نا، آپ کے گھر کوئی مہمان آئے، آپ جتنی اس کی عزت کرے اتنا وہ اکڑے۔ تو صحابہ نے کہا کہ وہ تو بہت ہی برا مہمان ہوگا، تو اس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے قسم کھا کے فرمایا کہ اللہ کی قسم یہ تمہارا نفس بھی ایسا ہی ہے، جتنا تم اس کے لاڈ دیکھتے ہو اتنا یہ تمہارے سر پہ چڑھ جاتا ہے۔ देखिए, जो इंसान जितना हर वक्त अपने इस बुत को पूजने की ख्वाहिश करेगा ना, उतना हमारा नफ्से हमारा हमारे सर पे चढ़ेगा। अरबी जुबान का मुहावरा है, यानी खुलासा क्या है, अरब लोग कहते हैं कि ये जो नफ्स है ना, ये दूध पीता बच्चा। अगर माँ ने दूध पीते बच्चे का दूध छुड़वाना है ना, तो एकदम छुड़ाएगी तो छुटेगा। वरना आपने देखा होगा, बच्चा रोए माँ फिर दूध मुंह को लगा दे, फिर सो गया, फिर अगले दिन कभी नहीं छोड़ता। कितनी मुश्किल होती है वो, क्यों कि एकदम झटके से तोड़ दो। ये जो हम बहलाते रहते हैं, नहीं नहीं बहुत नेक होना है बस ये शादी गुजर जाए, नहीं बहुत नेक होना है जरा हज कर लूं, नहीं अब तो रोजे भी आ रहे हैं ये कर लूं, जितना नफ्स के लाड देखेंगे आपके बच्चों की तरह लाडले बच्चे सर पे चढ़ते, ये भी सर पे चढ़ेगा। और वो दावा जो फिरौन ने किया था कि अना रब्बुकुमुल आला, यही दावा आज हम में से हर एक का नफ्स करता है दिन में 10 दफा, तुम्हारा रब मैं हूं। चले, फिरौन के पास तो कोई बादशाहत थी ना, अल्लाह ने उसके इतने गुलाम थे, हम क्या 5 से 6 फुट का वजूद जो गंदगी से भरा हुआ, उसका नफ्स भी अना रब्बुकुमुल आला, मैं तुम्हारा सबसे बड़ा रब हूं, कब कहता है? जितना इंसान अपने आप को हथेली का चाला बनाता है। इसलिए पहले दौर मोटा जूठा पहनते थे, कभी आपने सुनी होंगी अपने बड़ों की बातें कि बच्चों को मोटा जूठा पहनाओ, बच्चा खुचा खिला दो। आप आज से एक जनरेशन पीछे के बच्चों को देख ले, आज के देख ले, जितना हमें ये एहसास होता है ना कि चूंकि हमारे पास बहुत है, इन्हीं के लिए तो कमा रहे हैं, यकीन करें बच्चे घर आते ही यूं ठोकरों से जूते उतारते हैं और बैग फेंकते हैं, और आते ही नखरा कह के पहले सोच के आए होते हैं कि आज अम्मा ने जब कहे वो नहीं खाना, हम वो खाएंगे जब बाजार से मंगाना है। या ना रब्बुकुमुल आला, वो कहते हैं ना कि मिन्नतें करके तेरी तुझको बिगाड़ दिया। कोई बच्चा दुनिया में आता वैसा नहीं आता, कभी आप पैदा होते बच्चे को देखा करें, वो होता है नफ्से मुतमईना, फजर से पहले उठ जाता है, तहज्जुद पे उठ जाता है, माँ उसको चेंज करती है, बच्चा टांग समेटता है, उसके अंदर फितरी हया होती है। ये तो हम खराब करते हैं ना। फिर आप देखिए कि जो इंसान बहुत खानदानी होते हैं ना, बहुत ज्यादा मतलब फैमिली बैकग्राउंड जिनका अच्छा होता है, आप उनके पढ़े लिखे लोग कह लीजिए, जिनको आप थोड़ा सा दीन की भी समझ हो, तकब्बुर ना हो, आप उसकी जितनी इज्जत करते हैं वो उसके जवाब में उतने ज्यादा आपके थैंकफुल होते हैं। लेकिन किसी नीच घटिया थोड़े वो कहते हैं छोटे बर्तन में ज्यादा चीज डाले, वो उतना ही अकड़ता है। मसलन बुरा ना कोई माने, लेकिन अमूमन जैसे हमारे यहाँ दामादों के साथ मामला होता है, बाज लोग दामाद को जितनी इज्जत देते हैं वो उतनी उनके सर पर सवार होने लगते हैं। बिल्कुल इसी तरह याद रखिए कि अल्लाह के नबी ने फरमाया कि तुम्हारा सबसे बड़ा दुश्मन तुम्हारा नफ्स है। तुम्हें मुश्किल पड़ती है तो ये खुश होता है, और जब तुम पे कोई खैर आती है तो इसको दुख होता है। तो बहरहाल आप देख लीजिए कि हम सब अपने आप को देख सकते हैं कि हम किस लेवल पे जी रहे हैं। जिंदगी गुजारने के 3 ही तरीके हैं। एक है सबसे नीचे का तरीका, हैवानी सतह पे जिए इंसान। अब इसको क्या करें ये भी समझ लीजिए, क्योंकि अब आपको ये बात कही है तो अब प्रैक्टिकली क्या है। एक दर्जा हैवानी जरूरियात पूरी करनी। अच्छा, लफ्ज हैवान सुन के हमारा दिल बहुत एकदम नेगेटिव होता है, हालांकि नेगेटिविटी नहीं है, यानी खाना पीना सोना जागना, ये जानवर ये करते हैं ना, इसको कहते हैं एनिमल इंस्टिंक्ट्स इंग्लिश में, उर्दू में कह ले हैवानी सतह। इसका तकाजा क्या है कि दुनिया को खाओ, दुनिया की चीजें इस्तेमाल करो। इस्लाम क्या कहता है? बिल्कुल इसकी इजाजत देता है। खाएंगे नहीं तो बैठेंगे कैसे, पहनेंगे नहीं तो मौसम के असरात से कैसे बचेंगे? इस्लाम इसकी बिल्कुल इजाजत देता है एक हद तक, लेकिन इसको मकसद ना बनाओ। एक दूसरा दर्जा है जिंदगी बसर करने का, जिसको सूफीज्म में बहुत ज्यादा एक्सप्लॉइट कर दिया गया, और वो क्या है कि स्पिरिचुअल लेवल पे चलो। वो कहते हैं नफ्स खुशी करो। आपने कभी कुछ लोगों को देखा होगा, वो कहते हैं इंसानी तकाजों को, जिस्मानी तकाजों को छोड़ दो। क्रिश्चियनिटी में इसको रहबानियत कहते हैं, बुद्धिज्म में इसको सन्यासीज्म गालिबन कहते हैं। इसी तरह बहुत मुख्तलिफ लोगों ने मुख्तलिफ अदवार में इसके साथ ये किया कि अब जिस्म का कोई तकाजा ही ना पूरा करो, और अल्लाह हू करो, और इस तरह की बातें करो। ये मलकूती सतह है, फरिश्ते ये कर सकते हैं, हम तो नहीं कर सकते। सोना नहीं, आपने बाज बुजुर्गों के बारे में लोगों की कहानियां सुनी होंगी, वो तो कभी सोए ही नहीं। आप कभी पढ़े 27वें पारे में सूरह हदीद की आयत है जिसमें रहबानियत का किस्सा है कि रहबानियत शुरू कैसे हुई थी। यकीन करिए कि इंसान को उबकाइयां आती हैं, ऐसे ऐसे किस्से उनके तारीखी रिवायात लिखी हुई हैं कि उनके प्रीस्ट कैसे कीचड़ में जाके बैठ जाते थे, कोई जो था वो शायद की मक्खियों से खुद को डसवाता था, कोई कपड़े नहीं पहनता था, कोई अपनी गंदगी के अंदर बैठता था, कहते थे नफ्स खुशी करो। इस्लाम इसकी इजाजत नहीं देता। अगर एक तरफ सिर्फ दुनिया के लिए जीना भी एक्सट्रीमिज्म है ना, जिंदगी का मकसद ये, तो दूसरी तरफ ये कह दो कि अब हर वक्त बस आप मस्जिद में बैठे हुए हैं, या हर वक्त आप कह रहे हैं ना बीवी की फिक्र, ना बच्चों की फिक्र, ना खाना है, ना पीना है, ना रिश्तेदारों को मिलना है, तो ये एक दूसरी हद है। जायज से नहीं मिला तो ना जायज से ले लिया। इस्लाम कहता है कि इसके इन बिटवीन आ जाओ, ना उसके अंदर पढ़ो ना इसके अंदर पढ़ो, बल्कि तुम इसको एक बीच के लेवल पे रख लो, खाओ भी पियो भी, जिंदगी का मामला भी रखो। एक छोटी सी मिसाल आपको शायद इससे फायदा दे सकूं। आप देखिए कि एक पहले दौर में बगियां होती थी। आप एक सोचिए, गाड़ी है, उसके आगे दो घोड़े लगे हुए हैं, एक काला घोड़ा एक सफेद घोड़ा। अब उस गाड़ी को हांकना है, काला घोड़ा जो है ना वो नीचे बैठना चाहता है, उसका दिल चाहता है कि ये आगे ना चले, मैं नीचे जमीन के साथ ही लगा रहूं। जो सफेद घोड़ा ना वो उड़ना चाहता है। अब आप बताइए कि क्या होगा अगर काला घोड़ा नीचे जाएगा बहुत ज्यादा, तो दूसरे सफेद घोड़े को मेहनत करनी पड़ेगी ना उसको ऊपर करने के लिए, और वो अगर इतनी ज्यादा मेहनत करे वो ऊपर जाएगा तो गाड़ी आधी उड़ेगी भी नहीं आधी चलेगी नहीं। एक उड़ना चाहता है एक झुकना चाहता है, करना क्या पड़ेगा? उस गाड़ी वाले को चाहिए कि दो लगामे ले, एक काले की गर्दन में डाल दे एक सफेद की में डाल दे, और उसका कंट्रोल रख ले अपने हाथ में। जरा कोई घोड़ा ऊपर जाने लगे नीचे जाने लगे उसको खींचे उसको बराबर पे ले आए। बस ये है तकवा। तकवा की लगाम डालेंगे ना तो इंशाल्लाह फिर नफ्से अम्मारा और नफ्से लवामा के बीच के अंदर आप एक मुतमईन मुतदिल जिंदगी बसर करेंगे। और अंबिया कराम इसका बेस्ट रोल मॉडल थे। ये हजरत यूसुफ अलैहिस्सलाम अपने बारे में कह रहे हैं कि वमा उबर्रियु नफ्सी, मैं नहीं बेगुनाह साबित करता अपने आप को, यानी मैंने अपने नफ्स को मारा हुआ नहीं है। अच्छा, एक लफ्ज है नफ्स पे काबू, सेल्फ कंट्रोल, एक है सेल्फ किलिंग। बाज लोग दीन के नाम पे सेल्फ कंट्रोल की तरह सेल्फ किलिंग करना शुरू हो जाते हैं। देखिए, गाड़ी है तो उसको हांकेंगे ना, अगर जिंदगी घर दुनियादारी इसको सबको छोड़ना है तो फिर तकवा कहाँ चलेगा। तो बात बहुत लंबी है, इस पे अलग भी एक नशिस्त में बात हो सकती है कभी आप चाहें, लेकिन मुझे उम्मीद है कि आपको एक गाइडलाइन मिल चुकी है कि हम सब कहाँ चलें। बस आप देखिए कि काबिल शख्स था, उसने पहला कत्ल किया, उसने अपने नफ्स के घोड़े को काबू में नहीं किया, उसने उसको कत्ल तक पहुंचा दिया। सूरत मायदा में इसका तस्करा पढ़ेंगे। इसी तरह सूरत अल आराफ में अल्लाह ताला एक शख्स का जिक्र करते हैं कि अल्लज़ी आता ही ना हो, एक वो शख्स है जिसको हमने अपनी आयतों का इल्म दिया लेकिन क्या वह फन सलाह मिनहा, उनसे निकल गया और अपने नफ्स की ख्वाहिश की और कुत्ते की तरह हो गया। ऐसे लोग जो नफ्स के पीछे पड़ते हैं, अल्लाह कहते उलाइक कल अनाम बल हुम अदल, सूरत अनाम की आयत है कि ये तो जानवर चुपाए हैं बल्कि उनसे भी भटके हुए। इसी तरह अल्लाह ताला ऐसे लोगों के जब एक जगह कहते हैं कि लहुम कुलूबुन, दिल है लेकिन उससे सोच का काम नहीं करते, आंखें हैं लेकिन देखते नहीं। तो हमने इंशाल्लाह एक बहुत बैलेंस जिंदगी बसर करनी है जिसमें दुनिया को उसकी जगह पे रखना है, आखिरत को उसकी जगह पे रखना है। सिर्फ रोटी कपड़ा मकान हमारी जिंदगी का मकसद नहीं है, हमें कब्र में भी ये तीनों चीजें चाहिए और आखिरत में भी चाहिए। जब एक इंसान इन सारी चीजों पे काम करेगा इंशाल्लाह अल्लाह उससे बेहतर काम कराएगा। बाज दफा आप देखिए कि कुछ लोग इतना बेअमल किस्म का दीन फैलाते हैं कि आप हैरान हो। कभी किताबें पढ़ के देखिए, इतने वज़ाइफ, इतनी मुशाहदे, करामते, बुजुर्गों के किस्से, और क्या कहते हैं ये बड़े नेक बुजुर्ग है, क्यों जी ये कभी सोए नहीं, कोई जी एक पांव पे खड़ा रहा, फायदा क्या हुआ? ये तो एक्सरसाइज से आप भी कर सकते हैं, आप सांस रोकना शुरू करें, आप बाज दफा एक दो तीन मिनट तक रोक लेंगे। इस्लाम बिल्कुल प्रैक्टिकल है। अल्लाह के नबी ने फरमाया कि मेरी उम्मत के अंदर जो मेहनत का है वो जिहाद के अंदर है, मुशक्कत रोजे में। यानी अपने आप को खूब प्रैक्टिकल रखिए, इस जिंदगी में रहते हुए अच्छे अच्छे काम कीजिए और उसके बाद फिर आप देखेंगे कि अल्लाह ताला आपको रास्ते दिखाएगा। इसके लिए शरीयत बहुत जरूरी है। कुरान से जब ताल्लुक जुड़ता है, अल्लाह के नबी के दीन से रहनुमाई मिलती है, आप बिल्कुल मुतमईन हो जाएंगे। और अदरवाइज आप देखिए कि कभी भी आप ये नहीं कह सकते कि मैं कुरान और सुन्नत से रहनुमाई लिए बगैर एक बैलेंस लाइफ गुजार सकता हूं। कोई इधर निकल जाएगा, कोई इधर निकल जाएगा। ये जो कुरान बार बार लफ्ज़ बोलते हैं ना, भाई ज़क्की हिम, तज़किया क्या है असल में, आप लिख लें कोड वर्ड, तज़किया क्या है? नफ्से अम्मारा पर काबू पाना। बस ये सारी बातें घर जाके आप जब समझेंगे, अपने बच्चों की तरबियत के नाते से, तो आपको बहुत अच्छी तरह समझ आएंगी कि आप जो अपने बच्चे के लिए चाहते हैं ना, इसी को आप अपने लिए समझें। हमारे बड़े आपको पता है कि खुद को इतनी सजाएं देते थे, घर के पिछवाड़े में उन्होंने बड़ी बड़ी डिचेस खोदी होती थी, यानी कब्रें खोदी होती थी, रात का कुछ हिस्सा उसमें जाके रहते थे। कभी कहते थे नफ्स तो बड़ा मोटा हो गया। हजरत उमर ने देखा एक मौके पर अबू बकर सिद्दीक अपनी जुबान पकड़े में, यूं कहा अबू बकर ये क्या कर रहे हैं, कहा ये बड़ी तेज हो गई है, इसको जरा काबू में रख रहा हूं। ये है असल में असल मुशाहदा है। और तकवा आएगा तो बोलने से पहले सोचेंगे। नफ्से लवामा इतना एक्टिव हो जाता है कि अभी गुना का ख्याल आता है, अंदर से थप्पड़ पड़ता है, खबरदार किया तो बंदा सीधा होकर चल पड़ता है। उस बिल्लाह मिनश शैतानिर रजीम, पहले जिंदगी नबी सल्लम के बारे में आता है कि आप अपनी बीवियों के पास होते, इतनी प्यार मोहब्बत की बातें होती। वो कहती है हमें उस वक्त ऐसे लगता था कि अल्लाह के नबी को सबसे ज्यादा हमसे प्यार है। इतने में मौजन की आवाज आती थी, हैया अल सलाह हैया अल फलाह, आप यूं हमारे पास से उठ के चले जाते थे जैसे हमें पहचानते ही नहीं। ये है तकवा, दोनों को साथ लेकर चले, प्यार भी मोहब्बत भी। ये नहीं कि मेहमान आ गए हैं तो नमाज नहीं है, मेहमान आ गए हैं तो कुरान खत्म हो गया, आज शादी आ गई है घर में तो अब एक महीने के लिए हम पहले ही खाली हो गए। ये असल में मामला जो हमने गड़बड़ किए हुए ना, इसकी वजह से आज हमारी जिंदगी में इम्बैलेंस है। अंदर से हम सब अच्छे हैं लेकिन हमारे ऊपर नफ्से अम्मारा का गलबा, करें क्या, दुआएं मांगे। खास तौर पर एक टॉपिक है अहादीस में दुआओं का, वो जो नफ्स की शरारतों से बचने का, जिसमें आप दुआएं मांगते हैं कि अल्लाह मुझे मेरे नफ्स की शरारतों से बचा, अल्लाहुम्मा अल्हिमनी रुश्दी वाइज़नी मिन शर्री नफ्सी, अल्लाहुम्मा रहमतक अरजू फला तकिलनी इला नफ्सी तरफत आएं, अल्लाह मैं तेरी रहमत का सवाल करती हूँ और मुझे मेरे नफ्स के हवाले पलक झपकने के लिए भी ना करना। वो एक पलक झपकने में बंदा बाद दफा इतना बड़ा कबीरा गुना कर लेता है कि जो इंसान को हराम का मुर्तकिब कर देता है। तो हजरत यूसुफ भी कह रहे हैं कि मैं कोई पाकबाजी का दावा नहीं कर रहा कि मेरे पे कुछ नहीं होता, मेरे पे ये नहीं हो सकता, बल्कि असल बात है कि जिस पे अल्लाह रहम करे तो हम पे भी अल्लाह रहम करेगा जब हम चाहेंगे।
رَبِّي إِنَّ رَبِّي غَفُورٌ رَّحِيمٌ।